started.
رب اشرح لي صدري ويسر لي أمري وفقه قولي. لاسٹ ٹائم ہم بات کر رہے تھے کتاب الجہاد میں حضرت سلمہ بن اقوا کے بھائی عامر بن اقوا جو شعر و شاعری کرتے تھے ان کے اوپر ہماری بات ہو رہی تھی, اور ہم یہ بات کر رہے تھے کہ جب ایسی شعر و شاعری کی مجلسیں رکھی جاتی ہیں چاہے وہ نبی صلی اللہ علیہ وسلم کی شان میں ہی کیوں نہ شاعری کی جا رہی ہو, لیکن اس چیز کو اس طرح سے بنا لینا کہ یہ مجلس ہے تو اس کے اوپر بہت ثواب مل رہا ہے اور یہی دین ہے اور یہی اسلام ہے اور ہم نے یہ کر لیا تو بس ہم نے بہت بڑا کوئی نیکی کا کام کر لیا, اس طرح سے نہیں ہے. ہاں ویسے کوئی اگر شاعری کرتا ہے تو اس میں کوئی حرج کی بات نہیں ہے, مگر اس کو ایک دین کا شعار بنا لینا اور اسی کو سمجھ لینا کہ یہ بس ہماری محبت ہے کہ ہم یہ کریں گے تو ہماری محبت کی ہم ایک دلیل یعنی ایک دے رہے ہیں, تو یہ کوئی درست بات نہیں ہے. اور اس کو نہ ایسے سمجھا جائے کہ یہ اسلام کے ایک یعنی جیسے باقی چیزیں ہوتی ہیں کوئی نماز ہے یا روزہ ہے یا اور چیزیں, اسی طرح یہ مجلس سے منعقد کرنا بھی کوئی اسلام کا حصہ ہے, تو اس طرح کی چیز اس کے اندر نہیں ہونی چاہیے. باقی ویسے اگر نعت گوئی کوئی کرتا ہے شوق میں کرتا ہے تو بعض لوگ اس کو بھی پھر حرام کر دیتے ہیں کہ نہیں یہ تو بالکل حرام ہے اور ایسا نہیں ہے, یہ بھی نہیں, دوسری ایکسٹریم بھی نہیں ہونی چاہیے. اسی طرح آپ نے دیکھا ہوگا کہ شادی بیاہ کے موقع پر بھی شعر و شاعری کی جاتی ہے, اب اس کے اندر بھی پھر یہی بات ہم کہتے ہیں کہ دونوں ایکسٹریمز غلط ہیں. لیکن ایک ایکسٹریم کہتی ہے کہ بالکل ہی نہیں کچھ ہونا چاہیے, پھر لوگ کہتے ہیں جی یہ تو ایسے ہے کہ جیسے کوئی پتہ نہیں شادی نہیں ہے, کوئی اللہ تعالیٰ معاف کرے کوئی مر کا گھر ہے اور یہ آپ کیسی شادی کر رہے ہیں. دوسری طرف دوسری ایکسٹریم ہے کہ لوگ حدیں کراس کر جاتے ہیں. تو دیکھیں شاعری کے اندر بھی ایک لمٹ ہے. ایک دفعہ نبی صلی اللہ علیہ وسلم ایک صحابی کے ساتھ جا رہے تھے تو آپ صلی اللہ علیہ وسلم نے ان سے فرمایا بھی کہ مجھے فلاں کا شعر سناؤ, انہوں نے شعر سنایا, پھر آپ نے فرمایا اور سناؤ, پھر انہوں نے اور سنائے, تو وہ فرماتے ہیں کہ میں نے آپ صلی اللہ علیہ وسلم کو کوئی 100 سے زائد شعر سنائے تھے. یعنی نبی صلی اللہ علیہ وسلم نے اس چیز کو ایسا مائنڈ نہیں کیا تھا کہ جو تم شعر پڑھ رہے ہو تو یہ تو بس حرام ہو گیا اور ایسے ہو گیا. یہ چیزوں کو بھی اگر لمٹ میں رہتے ہوئے انسان کرے تو اس میں حرج نہیں ہے. ہم نے دیکھا ہے کہ عید کے موقع پر بچیاں جو آپ صلی اللہ علیہ وسلم کے سامنے ہی بیٹھی ہوئی وہ یعنی اشعار پڑھ رہی تھیں تو نبی صلی اللہ علیہ وسلم نے ان کو اس چیز کے اوپر روکا نہیں, بلکہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ جب انٹر ہوئے تو وہ پریشان ہو گئے کہ یہ کیا آپ صلی اللہ علیہ وسلم کے گھر کے اندر یہ سب ہو رہا ہے. لیکن ہم یہ نہیں دیکھتے کہ نبی صلی اللہ علیہ وسلم نے منع کیا ہو یا آپ صلی اللہ علیہ وسلم نے اس چیز پہ اعتراض کیا ہو, یہ کہا ہو کہ یہ کیسا دین ہے اور اس میں ایسا کیوں ہے, بلکہ ہمیں یہ ملتا ہے کہ ایک انصاری کی شادی تھی تو آپ صلی اللہ علیہ وسلم نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ کیا تم نے ان کے ساتھ گانے والی کو نہیں بھیجا کہ ان کے ساتھ گانے والی جائیں, جبکہ تمہیں پتا ہے کہ وہ لوگ انصاری لوگ اس چیز کو پسند کرتے ہیں شادی پہ, تو ان کے ساتھ گانے والی بھیجنی چاہتی, یہ باقاعدہ حدیث میں آتا ہے. تو ایک ایکسٹریم بالکل یعنی ایک طرف کی ہو جاتی ہے کہ بالکل ہی نہیں کچھ کرنا, دوسری ایکسٹریم اس حد تک پہنچ جاتی ہے کہ ہر حد کراس کر دیتی ہے اور سوچتی ہے کہ یعنی اب ہر چیز جائز ہو گئی. تو اس میں بھی اگر حد میں رہ کے دف کے اوپر اشعار گائے جائیں اور بچیاں گائیں تو کوئی حرج نہیں ہے, بلکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جائز اور ناجائز نکاح میں, حلال اور حرام نکاح میں یہی فرق ہے, دف بجانے کا اور اس شہرت دینے کا یہ ڈفرینس ہے دونوں میں, کہ ایک حرام نکاح وہ ہے کہ جو بالکل خاموشی سے کر دیا جائے کہ کسی کو پتہ نہ چلے, اور حلال نکاح وہ یہ کہ اس کی شہرت کی جائے, اس چیز کو پسند کیا گیا ہے شہرت کرنے کو اس کی اور اس میں دف بجانے کا رکھا گیا. تو دونوں چیزوں کی ایکسٹریم سے بچتے ہوئے ہمیں درمیانہ راستہ اختیار کرنا چاہیے, وہ راستہ جو اسلام میں جائز ہے. جب ہم بالکل ہر چیز کو بند کر دیتے ہیں تو اس کے اوپر بھی پھر اعتراض ہونے لگتے ہیں اور لوگ کہتے ہیں یہ کیسا دین ہے, کیونکہ ظاہر ہے ہمارا دین نیچرل دین ہے, ایسا دین نہیں ہے کہ جس کے اندر کوئی خود ہی سے کوئی کسی نے پابندیاں لگا لی ہیں, خود ہی سے کوئی چیزیں دروازے خود کھول دے, جہاں تک جائز ہے وہاں تک ضرور کریں, جہاں پہ منع کیا گیا ہے وہاں پہ رک جائیں. تو اس چیز کے اندر پھر ہم انشاءاللہ تعالی جو सही इसके अंदर तरीका है, उसी को अपनाएंगे, वही फितरत से करीब तरीन है, और उसी के ऊपर चलते हुए हम अपने अल्लाह को भी राज़ी रखेंगे और इंशाल्लाह वो ताला दीन के ऊपर जो सही उसके वो करते हुए अपनी भी खुशी के मौके के ऊपर हम अपने खुशी कर भी सकते हैं, अपने इजहार भी कर सकते हैं इस तरह से, और एक नेचुरल वे पे भी हम रहेंगे। जब भी हम अननेचुरल चीज़ों के ऊपर जाते हैं तो वहीं पे अपने भी दिल फिर तंग होने लगते हैं, और बेजा पाबंदियां दीन में लगाना किसी के ऊपर भी जायज़ नहीं है कि कोई खुद से चाहे कोई पाबंदी हो तो खुद से नहीं कर सकता और ना ही खुद से खुली छुट्टियां दे सकता। तो यह हमें इससे बहुत अच्छी तरह पता चल गया कि अशार का क्या यानी क्या इनका पढ़ना या जायज़ है या नहीं जायज़ है। फिर शायरी यानी अगर आप दफ पे भी करें तो शायरी ऐसी ना हो जो बेहयाई के ज़ुमरे में चली जाए, जो ऐसी हो कि जिसके अंदर यानी फोहश बातें हों। सिंपल अगर अगर शायरी हो रही है और शादी ब्याह के मौके के मुनासबत से है तो उसमें भी कोई हर्ज नहीं है, ठीक है। अच्छा, फिर हमने यहाँ पे एक और चीज़ देखी थी जो मैं आप लोगों से सवाल ही करती हूँ, तो फिर आप लोग इसका जवाब दीजिएगा इंशाल्लाह ताला। जी इरम, आप बताएंगी कि क्या एक मजलिस में अगर मुसलमान और गैर मुस्लिम सभी बैठे हुए तो क्या वहाँ पे सलाम करना जायज़ है?
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू उस्तादा।
सलाम रहमतुल्लाहि व बरकातुहू।
मतलब सर अभी पूछेंगे जोर से सलाम सबको करना पूछ रही हैं
जी,
मुसलमान भी बैठे हैं और गैर मुस्लिम भी बैठे हैं एक महफिल में।
जी
जी सारा, तो उसमें फिर ये कि गैर मुस्लिमों को तो सलाम नहीं कर सकते, लेकिन अगर मुसलमान बैठे हैं तो फिर हम सलाम करेंगे वहाँ पे।
अच्छा, इसकी कोई दलील से आप बता सकती हैं कोई, या कह रहे फिर मैं किसी और से पूछती हूँ। अब आप इसका भी सुनिएगा जी। कुलसुम आप बताएंगी, जी कुलसुम आप बताएंगी।
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
जी मुझे भी यही है कि कर सकते हैं क्योंकि मुसलमान भी तो वहां पर बैठे हुए हैं ना, तो आप तो एक्चुअली उनको ही सलाम कर रहे हैं।
लेकिन वो तो कह रही हैं कि सिर्फ जहां पे मुसलमान हो वहां पे आप कर सकते हैं।
नहीं नहीं, जहां दोनों मिक्स भी बैठे हैं अगर मुसलमान भी वहां मौजूद है तो हम कर सकते हैं उनको सलाम ना।
अच्छा, इसकी आप कोई दलील बताएंगी?
दलील तो नहीं मुझे याद, लेकिन आई एम श्योर के कर सकते हैं क्योंकि ज़ाहिर है मुसलमान तो है ना वहाँ बैठे हुए।
अच्छा ठीक है, सही। नफीसा आप इसकी कोई दलील बताएंगी? हदीस से दलील चाहिए।
जी अस्सलाम वालेकुम। वो हजरत सल्लल्लाहु अलैहि वसल्लम जा रहे थे ना किसी सहाबा की तबीयत पूछने के लिए, तो रास्ते में वो फिर उन्होंने देखा कि उबई बिन अब्दुल्ला बिन उबई और दूसरे काफिर लोग और कुछ मुसलमान सब बैठे हुए हैं, तो वहां जाके हजरत सल्लल्लाहु अलैहि वसल्लम ने सबको सलाम किया था।
बिल्कुल सही जी सल्लल्लाहु अलैहि वसल्लम, जज़ाकल्लाहु खैरन। आप इसकी दलील भी सुन लीजिए, इसको नोट भी कर लीजिए। ये हदीस नंबर बताएंगी कि कौन सा है? जी यहाँ पे था हदीस नंबर, मुझे इस वक्त हदीस मेरे सामने, जिसमें अब्दुल्ला बिन उबई ने ये बातें कही थी कि आप सल्लल्लाहु अलैहि वसल्लम उनकी। जी नफीसा आप ही बताएंगी इसकी दलील वाली हदीस नंबर कौन सा था? मैं अभी अपने सामने देख रही हूँ।
जी मुझे भी नंबर याद नहीं है, लेकिन मैं भी देख ही रही थी।
लास्ट टाइम हमने शायद इसको कवर, मुझे नहीं पता कि किया है कि नहीं किया, मगर
1176 में है क्या साहब?
जी 1176 में है। जी
1176 में। जी जी जज़ाकअल्लाह खैरन कसीरा। जी 1176 में आप देख रहे हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम जब आए हैं तो आप नीचे की लाइनों में देखें, जब मजलिस पर सवारी का गर्द पड़ा तो अब्दुल्ला बिन उबई ने अपनी चादर से अपनी नाक छुपा ली और कहा कि हमारे ऊपर गुबार ना उड़ा, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने सलाम किया और वहां रुक गए। और आप ये देखें कि यहाँ पे इस जगह पे इस मजलिस में ऊपर लिखा हुआ है, आप सल्लल्लाहु अलैहि वसल्लम एक मजलिस से गुजरे जिसमें मुसलमान, बुत परस्त, मुशरिक और यहूदी सब ही शरीक थे।
ठीक है, तो अब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं फरमाया मुसलमान ना तुम्हारे ऊपर तो सलाम और बाकी लोग तुम पे नहीं। जिस मजलिस में मुसलमान भी हों, बुत परस्त हों, मुशरिक और यहूदी अहले किताब भी हैं और यानी बुत परस्त वगैरह लोग भी हों, वहां पे भी चूंकि मुसलमान बैठे हुए हैं तो आप सलाम कर सकते हैं, और इसी वजह से कि वहां पे मुसलमान है। अगर ऐसी मजलिस है जिसमें बिल्कुल कोई भी मुसलमान नहीं है तब नहीं आप सलाम करेंगे। ठीक है, उम्मीद है ये बात समझ आ गई होगी। ये मसला यहाँ से आप इसको नोट भी कर लें, इसको हाईलाइट कर लें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पे सलाम किया 1176 हदीस के अंदर है, अब्दुल्ला बिन उबई वाली। और इसके अंदर फिर हमने ये भी बात पढ़ी थी, इबत करने की भी बात का आपने जिक्र पढ़ लिया था। अच्छा जी, फिर आपने यहाँ पे काब बिन अशरफ के कत्ल के पर हमने बात की थी यहाँ पे कि काब बिन अशरफ का कत्ल क्यों किया गया जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम तो माफ कर दिया करते हैं। तो यहाँ पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसके कत्ल का क्यों हुक्म दिया था? इशरत आप बताएंगी।
जी अस्सलाम वालेकुम रहमतुल्लाहि बरकातहू। सदा इसने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पर हरम शरीफ में खाने काबा के पास वजड़ी डाली थी, और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पर्सनली अपने लिए कोई अगर तकलीफ पहुंचाते तो वो उनको कभी मतलब माफ कर देते थे, लेकिन जो दीन के लिए दीन के खातिर या रसूल अल्लाह के रसूल को जो तकलीफ पहुंचाते तो फिर उनके लिए आपने बदुआ की थी।
यानी आप सल्लल्लाहु अलैहि वसल्लम की रिसालत पे काब बिन अशरफ तो उनमें नहीं शामिल था जिसने वजड़ी फेंकी थी।
अच्छा, माय मिस्टेक। जी तो लेकिन जो रसूल को अल्लाह दीन के खातिर रसूल को तंग करते उनके लिए आपने बदवा की, लेकिन जब जाती तौर पे अगर कोई तंग करते थे तो आप उनको कुछ नहीं उनको माफ कर दिया करते थे।
यानी अपनी जात के ऊपर जब कोई बात आती थी तो नबी सल्लल्लाहु अलैहि वसल्लम माफ कर दिया करते थे, यानी जब रिसालत के ऊपर आपकी कोई ऐसे, क्योंकि काब बिन अशरफ आप सल्लल्लाहु अलैहि वसल्लम की जाती तौर पे उसको कोई नहीं था, आपकी रिसालत के ऊपर उसको इतराज था और आप सल्लल्लाहु अलैहि वसल्लम की यानी हज में वो ऐसे शायरी किया करता था और ऐसी बातें किया करता था जो आपकी रिसालत के खिलाफ और इस पे थी, गो के और लोगों ने भी इस तरह की आपकी रिसालत के ऊपर बातें की हैं, लेकिन ये आदमी हद से बढ़ गया था। और जब कोई लोगों को भी इस रास्ते से हटाने के लिए अपनी तरफ से कोशिश करता है इस्लाम से हटाने के लिए, वहां पे आके कोई चीज, और वो भी यानी लिमिट्स क्रॉस करने वाला, वरना आम तो आप सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत बहुत थी, ऐसा नहीं था कि कोई को बहुत ज्यादा फेवर कोई हो रही हो, जाहिर है सारे ही मुखालिफ थे, मुशरिकीन मक्का भी आपकी रिसालत के ही मुखालिफ थे, मगर यहाँ पे जब एक बंदा हद से ज्यादा गुजर गया जिसकी वजह से फिर लोग दीन से रुक जाएं तो वहां पे उसका सद्दे बाप करने की जरूरत पड़ी थी। इसलिए हम यहाँ पे देखते हैं जो आजाब का वाकया है, इसमें नबी सल्लल्लाहु अलैहि वसल्लम का क्या उस्वा आपको नजर आता है जो जंगे आजाब में? कोई एक बात बताएंगे कि जो आपको उस्वा आप सल्लल्लाहु अलैहि वसल्लम का नजर आया? ये यास्मीन इकबाल है।
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातहू।
वालेकुम अस्सलाम रहमतुल्लाहि
वबरकातहू। उस्ताद मैं थोड़ा सा बता सकती हूँ क्योंकि मैंने लेक्चर पूरा सुना नहीं है तो मैं गलत बात नहीं करूंगी, मगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का करेक्टर यह था कि उन्होंने जैसे कि अब उन्होंने बताया अपनी जात के लिए उन्होंने कुछ नहीं किया था, मगर जब दीन के लिए आता था तो वो बिल्कुल उठ खड़े होते थे, और उनका ये था कि इतनी बड़ी बात होने के बावजूद उन्होंने कुछ नहीं कहा था। तो जो फिर ये आयत उतरी थी सूरह हिजरात की कि अगर मुसलमान दो गुर आपस में लड़ जाएं तो उनको, जब हाथापाई तक नौबत पहुंच गई थी और झगड़ा हो गया था तो सूरह हिजरात की आयत नाजिल हुई थी, ये थोड़ा सा मैंने सुना था उस्ताद, बाकी मैंने नहीं सुना।
अच्छा ठीक है, कोई और? जी फरजाना आप बताएंगी कि क्या आप सल्लल्लाहु अलैहि वसल्लम का उस्वा आपको गज़वा अहज़ाब से मिलता है खास तौर पे?
जी एक तो ये कि उन्होंने खुद अपने हाथों से मिट्टी और सब ये काम किए, और जी
और इससे आपको क्या सबक मिला?
कि वो खुद यानी कि एज अ लीडर हो के भी, इतनी बड़ी जात हो के भी वो खुद काम में हिस्सा ले रहे थे, और इतनी मुश्किल हालात में वो साथ साथ दूसरों को जैसे कि एज अ दुआया कलिमात कह रही हैं, शेर थोड़े से कह रहे थे ताकि उनको थोड़ी सी हिम्मत उनकी बने।
शाबाश। अच्छा ये जो हमें एक बहुत ज़बरदस्त बात यहाँ से मिलती है वो ये कि चाहे आप कितने भी बड़े लीडर हो जाएं, नबी सल्लल्लाहु अलैहि वसल्लम से ऊपर तो कोई नहीं हो सकता, लेकिन आप देखते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम खुद खंदक खोदने में शरीक हुए, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम ये भी कर सकते थे, खुद बैठ जाते और सहाबा से फरमाते, सहाबा तो जाने निछावर करने को तैयार थे कि आप सल्लल्लाहु अलैहि वसल्लम बैठे रहते और वो काम करते, لیکن نبی صلی اللہ علیہ وسلم نے کبھی بھی اپنے لیے امتیاز کو کہ یہ یعنی پرومیننٹ ہونا یا خود اپنے لیے ایک امتیازی پوزیشن لینا, اللہ نے ان کو بہت اونچا مقام دیا, لیکن آپ صلی اللہ علیہ وسلم نے اپنے لیے خود ایسا پسند نہیں کیا کہ میں ایک بڑی کرسی پہ بیٹھ جاؤں اور بس میں حکم چلاتا رہوں. یا آپ صلی اللہ علیہ وسلم کی مجلس بھی آپ دیکھیں اگر, تو کیسی ہوتی تھی آپ صلی اللہ علیہ وسلم کی مجلس کہ جس میں یہ نہیں پتا چلتا تھا کہ اللہ کے رسول کون سے ہیں, یعنی صحابہ کے ساتھ اس طرح برابر بیٹھتے تھے, کوئی ایسی الگ سے گدی نہیں بچھائی جاتی تھی, کوئی ایسی کوئی تخت نہیں بچھایا جاتا تھا, کوئی بڑی کرسی نہیں رکھی جاتی تھی کہ آپ صلی اللہ علیہ وسلم کو امتیازی پوزیشن لے کے بیٹھے ہوں. اسی طرح یہاں پہ ہم دیکھتے ہیں, جبکہ ہمیں اگر تھوڑا سا بھی کوئی عہدہ مل جائے, اگر تھوڑی سی بھی کوئی ذرا اہمیت مل جائے, تو ہم اپنے آپ کو پرومیننٹ کرنے کے لیے, اپنے آپ کو دکھانے کے لیے کہ ہم کوئی بڑی چیز بن گئے ہیں, ہم اپنے لیے کچھ ایکسٹرا چاہتے ہیں کہ بس ہم صرف حکم چلایا کریں یا ہم صرف ایسا ہو کہ ہم دوسروں سے الگ سے ایک نظر آئیں. یہ ہمارے نبی کا طریقہ نہیں تھا. دیکھیں آپ یہاں پہ دیکھتے ہیں خندق کھودنے کی وجہ سے مٹی سے آپ کے پیٹ کی سفیدی چھپ گئی تھی. اور پھر ہم دوسرا جو یہ انہوں نے رجس بڑھنے کی بات کی ہے, تو یہ بتائیں گے مجھے کہ کیا اس کی وجہ سے ہم یہ کہہ سکتے ہیں کہ آپ صلی اللہ علیہ وسلم شاعری کرتے تھے؟ جی نسرین آپ بتائیں گی.
جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ. جی یہ شاعری اس طرح وہ شاعر تو نہیں تھے, لیکن انہوں نے یہ تجزیہ کلام پڑھا تھا, اور ایک اور موقع پہ بھی انہوں نے ایک دفعہ کوئی شعر پڑھا تھا.
جی جی ٹھیک ہے. دیکھیں اس میں یہ بات سمجھ لینی چاہیے کہ عرب جو لوگ تھے ان کے ہاں ویسے ہی جو بات کی جاتی تھی نا, وہ تو لوگوں کو دوسرے لوگوں کو کہتے تھے یہ امی لوگ ہیں, ہم لوگ ہیں اصل اہل زبان. ان کو اپنی زبان پہ بڑا فخر تھا, وہ چھوٹی چھوٹی بات بھی شاعری کی فارم میں کر لیا کرتے تھے, شعر کہہ دیا کرتے تھے, تو یہ ان کے لیے کوئی بڑی چیز نہیں تھی. اور یہاں پہ جو ہمیں ملتا ہے وہ صرف اس طرح کی رائمنگ, دیکھیں ایک رائمنگ کلام آپ صلی اللہ علیہ وسلم نے فرمایا, کوئی باقاعدہ آپ نے شاعری نہیں کی. آپ اس ماحول میں دیکھیں تو یہ تو کچھ بھی نہیں تھا, کیونکہ بڑے بڑے شاعر تھے, ایسے ایسے لوگ تھے جو کلام ہی شاعری میں کیا کرتے تھے. جو آپ صلی اللہ علیہ وسلم کے پہلے بھی آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے اپنی انگلی کو دیکھ کے فرمایا, کہ وہ بھی بہت ہی ایک پیاری بات ہے کہ ایک انگلی, تو ایک انگلی ہی تو ہے, اللہ کے راستے میں زخمی ہو گئی تو کیا, اس سے آپ کو کیا پتا چلتا ہے؟ راجہ کالیہ آپ بتائیں گے, یہ جو انگلی کے اوپر آپ صلی اللہ علیہ وسلم نے شعر پڑھا ہے اس سے آپ کو کیا پتا چلا؟
السلام علیکم استاذہ. ملے چھوٹی سے چھوٹی نیکی کو بھی ضائع نہ سمجھا جائے, اور چھوٹی انگلی کو بھی بہت ہی بڑی بات تھی کہ اللہ کے راہ میں اتنی سی بھی قربانی اللہ کے وہاں بہت پسند ہے, چاہے وہ حق کے لیے تھی نا.
ٹھیک ہے. اور یہ دیکھ لینا کہ نبی صلی اللہ علیہ وسلم نے اپنی انگلی کو مخاطب کرتے ہوئے, یہ اتنی خوبصورت بات ہے, اپنی انگلی کو مخاطب کرتے ہوئے فرمایا کہ ایک انگلی تو ہے نا, یعنی اللہ کے راستے میں اگر انگلی کیا انسان کی جان بھی چلی جائے تو کوئی بڑی بات نہیں, تو صرف ایک انگلی ہے تو کیا ہو گیا اگر تو زخمی ہو گئی, یعنی یہ اللہ کے راستے میں ہوئی ہے نا. اس سے ہمیں پتہ چلتا ہے کہ جو چیز آپ کی اللہ کے راستے میں قربان ہو, مثال کے طور پہ کہ آپ کی کچھ انرجی صرف ہو گئی اللہ کے راستے میں, آپ کو تھکاوٹ ہو گئی اللہ کے راستے میں, آپ کو کوئی ایکسٹرا کام کرنا پڑ گیا اللہ کے راستے میں, کچھ لکھائی کا کام, کچھ پڑھائی کا کام, کچھ ڈرائیونگ کا کام, کچھ کوئی بھی کسی قسم کا بھی کام, کوئی ذہن بہت آپ کو لگانا پڑا جس سے آپ تھک گئے ہیں, وہ کافی مشقت کرنی پڑی, تو کیا ہو گیا؟ ہم بھی کبھی اپنے آپ کو کہتے ہیں کہ تو ایک جسم ہی تو ہے, تھک گیا تو کیا ہوا, اللہ کے راستے میں ہی تھکا ہے نا. کبھی بول بول کے اگر گلا تھک گیا تو کیا ہوا, تو ایک گلا ہی تو ہے, اللہ کے راستے میں تھک گیا تو کون سی ایسی بڑی بات ہے. یعنی یہ مفہوم ہے اس کا. انسان ہم بھی اس سے سیکھیں کہ اگر ہم اللہ کے راستے میں کہیں بھی محنت کرتے ہیں, مشقت کرتے ہیں, اور ہمیں کوئی تکلیف پہنچتی ہے یا ہمیں اس میں کوئی تھکاوٹ ہو جاتی ہے یا ہمیں اس میں کوئی ہم ایگزاسٹ ہو جاتے ہیں, ہمارے بس پھر ہم بستر پہ پڑے ہوئے ہیں اور بس ہماری ہمت نہیں ہے اٹھنے کی, تو اس پہ بہت زیادہ غم کرنے کی ضرورت نہیں کہ ہائے میں آج تو اتنا تھک گئی, میں نے تو آج اتنا کام کیا, تو کیا ہوا, اللہ کے راستے میں ہی تو کیا ہے, پھر کیا ہو گیا اگر اس جسم کو تھکا لیا اللہ کے لیے, تو جس اللہ نے دیا اسی کے راستے میں لگایا نا, تو کیا ہوا. یعنی یہ اس طرح سے ہمیں بھی انکریجمنٹ ملتی ہے کہ ہم تھوڑا سا بھی ہمیں کوئی اگر ہمیں تو اللہ کا شکر ہے کبھی کانٹا بھی نہیں چھپا, لیکن اگر ہمیں کوئی ذرا بھی ایسا کام کرنے کا موقع مل جاتا ہے یا سعادت مل جاتی ہے کہ اللہ کے راستے میں ہم کچھ کریں, تو اس کے اوپر کبھی شکایت نہ کریں. ठीक है। और फिर इसी तरह देखें यहाँ पे जब खंदक खोद रहे हैं तो उसके अंदर भी जाहिर है कितनी मुशक्कत है, कितनी मेहनत है, लेकिन फिर भी कोई शिकायत नहीं है, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम शेरों के साथ उनको यानी इनकरेज कर रहे हैं। और बाज दफा ऐसे ही अशार के साथ आप देखें कि जंगों के मौके पर खास तौर पे ऐसे अशार के साथ जो मुजाहिदीन होते हैं, जो लड़ने वाले होते हैं, उनको इनकरेज किया जाता है, जंगी तराने होते हैं वो भी इनकरेजमेंट के होते हैं, तो इस तरह से वो इस लिहाज से जायज होते हैं, जिसमें कि इनकरेज किया जाए तो इसमें भी कोई हर्ज नहीं होता। ठीक है, अब इस्लाम कोई चीजों को जहां पे जायज है उनका भी बता दिया कि ये ठीक है, इस तरह से कर सकते हो, जहां पे नाजायज है, जहां पे लिमिट्स क्रॉस कर रहे हैं वो भी बता दिया जाता है। ठीक है, तो हम दोनों एक्सट्रीम से बचें। आज का प्रॉब्लम सबसे बड़ा एक्सट्रीमिज्म है, हम जो थोड़ा सा अगर तू ये पढ़ लेते हैं तो बिल्कुल ही एक एक्सट्रीम पे निकल जाते हैं, नहीं जिन्होंने पढ़ा हुआ वो दूसरी एक्सट्रीम के ऊपर चल रहे होते हैं। तो देखें यहाँ पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने अशार पढ़े, ऐसा नहीं कि कोई वो कोई ऐसी शायरी थी कि जैसे कोई वहां पे शायर किया करते थे, बल्कि जस्ट राइमिंग वर्ड्स हैं एंड में, एक्चुअली वो बात है, लेकिन उनमें भी कितनी जबरदस्त चीज है कि सहाबा के लिए जो पैगाम उन्होंने दिया है। तो शहादी आप बताएंगी कि इनमें क्या पैगाम है सहाबा के लिए इन अशार में भी। जी इनकी लाइन अनम्यूट नहीं मुझसे हो रही, ये फॉर सम रीजन देखें कोई और अगर कर सकता है तो। जी तहसीन आप बताएंगी, चलें आप, उनकी लाइन नहीं अनम्यूट हो पा रही। जी तहसीन, इन अशार में हमें क्या मैसेज मिलता है, जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने अशार भी पढ़े हैं।
जी अस्सलाम वालेकुम, सजा इसमें हमारे लिए मैसेज यही है कि बस अल्लाह की राह में मतलब करते ही चले जाना है, हमें आगे बढ़ते ही जाना है, और हिम्मत की बात है, हौसला अफजाई की बात है,
हौसला अफजाई की बात है। और इनमें भी अल्लाह ही का शुक्र है, आप देखें अल्लाह ताला की तरफ सारे डायरेक्ट हो रहे हैं, कोई अपने जोरे बाजू पे नहीं है हम ऐसे कर देंगे हम ये कर देंगे। अक्सर अगर आप अशार को देखें ऐसे मौके के, तो उनके अंदर अपनी बड़ाई का और हम ये और हम वो इस तरह से होते, लेकिन यहाँ पे देखें अल्लाह अगर तू ना हिदायत देता तो हमें कहाँ निजात मिलती, हम कैसे ये करते, हम कैसे ये करते। फिर उसके बाद देखें सबसे बड़ी जो इनमें चीज है कि सहाबा का जहन आखरत की तरफ डाइवर्ट कराया, अशार में सहाबा को आखरत की जिंदगी याद कराई। जब भी इंसान आखरत की जिंदगी याद करता है, दुनिया की जिंदगी के मसाइब, यहाँ की परेशानियां, यहाँ की मुशक्कतें इंसान के लिए बहुत हल्की हो जाती हैं और सहना बहुत आसान हो जाता है। तो हम अगर देखते हैं तो यहाँ पे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हकीकी जिंदगी तो आखरत की जिंदगी है, और फिर उनको दुआ भी दी जिससे उनके हौसले और बढ़ गए। अच्छा, अब हम देखते हैं जो वाकया ऊंटनियों का है, हम पहले भी एक वाकया पढ़ चुके हैं ऊंटनियों के बारे में, जो जिसमें के कुछ लोग ऊंटनियों को ले गए थे भगा के और उसके बाद उनको सजा दी गई थी। पर यहाँ पे ज़िक्रद में जो वाकया हुआ है वो हम देख रहे हैं कि किस तरह से हुआ, और इसके अंदर हमने सीरत में भी पढ़ा था। इसमें सबसे ज्यादा बड़ा रोल किन सहाबी का था जिनकी वजह से यह जंग जीती गई और आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको शाबाशी दी थी। जी ज़ाहिदा बेज़ाद आप बताएंगी।
जी अस्सलाम वालेकुम, वो थे सलमा बिन अकवा,
सलमा बिन अकवा थे, और उनकी क्या इम्तियाजी खसूसियत क्या थी उनकी?
वो बहुत तेज दौड़ते थे कि वो ऊंटों के बराबर तेज दौड़ते, उन्होंने पकड़ लिया था उनको।
ठीक, और दूसरी क्या चीज थी उनकी?
और दूसरी उनकी आवाज भी बहुत ऊंची थी, जो या सबाहा आपने तीन दफा उन्होंने करके बताया था मदीना वालों को के हमला हो गया, यानी कि कुछ ऐसी प्रॉब्लम आ गई है तो मदद के लिए आ जाओ।
शाबाश, ठीक है, अल्हम्दुलिल्लाह। एक तो वो बहुत तेज दौड़ते थे, और उनकी एक और ये खसूसियत थी कि दौड़ते दौड़ते तीर भी चलाते थे, ये भी बहुत ज्यादा उनकी एक इम्तियाजी खसूसियत थी कि ये आप देखें ना, ये कितना मुश्किल है कि इंसान एक दौड़ भी रहा हो और साथ साथ तीर भी चला रहा हो, तो ये भी उनकी खसूसियत थी। और ये जो गजवा जीतना था ये भी उनकी वजह से ही एक तरह से पॉसिबल हुआ था। अच्छा, अब और तो कोई यहाँ पे नहीं आया जिनसे मैंने नहीं पूछा हो। ये 262347 नंबर से ये कौन है, मैं लाइन खोलती हूँ आपकी। जी आप बताएंगी?
बिल्कुल बात नहीं करनी किसी को भी।
जी जी आपका नाम?
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम रहमतुल्लाह जी।
जी मेरा नाम शहनाज फातिमा है।
अच्छा शहनाज आप हैं। शहनाज आपने पिछली क्लास ली थी आपने? मैं आपसे सवाल कर सकती हूँ फिर?
जी जी बिल्कुल, मैंने पिछली क्लास, सॉरी मैं पिछली क्लास नहीं ली पाई थी।
अच्छा,
तो इसलिए मैं अभी आज लिसनर हूँ, इंशाल्लाह अब मैं पूरा कंटिन्यू करूंगी।
ओके इंशाल्लाह, नो प्रॉब्लम, इंशाल्लाह बताला नेक्स्ट टाइम फिर मैं आपसे पूछ लूंगी इस बारे में।
जी इंशाल्लाह।
फिर आपका इनका नाम लिख दें यहाँ पे शहनाज, ताकि नेक्स्ट टाइम फिर मुझे पता चले। जी शाजिया नासिर आप बताएंगी कि मर्दों के साथ औरतों का मिलके काम करना ये कि क्या ये जायज है? क्या औरतें भी इस तरह मैदान जंग में निकल के और लड़ाई और ये सब काम कर सकती हैं क्या? वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
जंग में हिस्सा तो नहीं ले सकती, मगर वो जंग करने वालों की, जैसे जो लड़ाई में है, उनकी मदद कर सकती हैं, जख्मियों की देखभाल कर सकती हैं, उनके लिए खाना बनाना, पानी अगर उन्हें चाहिए, पानी वगैरह लेकर आना कहीं से। तो
इसकी दलील आप क्या देंगी?
इसकी दलील हमें 1187 हदीस से मिलती है। हजरत आयशा और उम्मे सुलेम जब जंग ओहद में जंग में सारे सहाबा मसरूफ थे, तो वो उस वक्त सबके मदद कर रही थी, जख्मियों को पानी पिला रही थी, मशकीजों में पानी ला रही थी वो, और इस तरह के को काम कर रही थी।
शाबाश। तो हमें और उसके अंदर हमने ये पढ़ा है हदीस में कि उनकी पिंडलियों के जेवर भी नजर आ रहे थे, तो क्या ये एक मतलब है कि बेपर्दगी नहीं हो गई? क्या ये सही है इस तरह?
जितना केयर्स का टाइम होता है वो उसमें तो किसी को ध्यान नहीं होता, तो अगर ऐसा थोड़ा बहुत हो जाता है, किसी का कुछ नजर आ रहा है या वो अपने आप को समेट के तेजी में काम कर रही है, तो इससे कोई इतना बड़ा ये मसला नहीं होता।
हाँ बस ठीक है, देख लिया ना अब आपने कि हमारा दीन दीन फितरत है। अब यहाँ पे कोई ये बात देख के जी ये क्या हुआ, ये तो बेबर्दगियाँ हो रही हैं, ये कौन सा ऐसा, ये क्यों ऐसे कर रही हैं, या ये अब इस वक्त के अंदर कोई ये नहीं देखा जाएगा कि अच्छा वो उनके कपड़ा ऊपर क्यों उठ गया था, उनका कितना ऊपर उठा था, उससे जेवर नजर आया था या नहीं आया था, ये नहीं। इस वक्त इमरजेंसी का टाइम है, और जब इमरजेंसी के एक्सेप्शनल केसेस होते हैं, फिर ऐसी कोई चीज अगर हो रही है, जैसे हज़रत उम्मे सुलेम को देखा, वो भी अपना मतलब जो भी उनका जो उस वक्त के जमाने का कपड़ा पहनती थी आजार, वो ऊपर उठाए हुए भाग रही हैं, जाहिर है काम करेंगे तो उठाना ही पड़ेगा ना, जब आपने तेजी से भागना हो और उससे उनका जिगर जेवर दिखाई दे रहा है, तो इसके अंदर हम ये फतवे नहीं लगा सकते कि ये तो नाजायज और ये तो बेपर्दगी हो गई और ये तो कैसी बात है कि वो चीज नहीं है सकती। इसी तरह अल्लाह ताला माफ करे, आज के वक्त में भी मिसाल के तौर पे कहीं अल्लाह ना करे कोई आग लग जाती है, कोई ऐसे इमरजेंसी के हालात हो जाते हैं, तो अब ये नहीं देखा जाएगा कि किसका क्या है, उस वक्त ये देखा जाएगा कि इस वक्त किस चीज की जरूरत है, जैसी जरूरत होगी, जैसी इमरजेंसी सी होगी, उसी के मुताबिक फिर जैसे हालात होंगे वैसे ही किरदार होगा खवातीन का। आम हालात के अंदर अलग एक चीज होती है, और जैसे एक्सेप्शनल ऐसे केसेस होते हैं तो उनके अंदर एक चीज अलग होती है, और इससे ये भी नहीं कोई जवाब दे सकता कि देखा उनके भी तो पिंडलियों के जेवर नजर आए थे तो फिर क्या हो गया, हम भी आज ऐसे कर सकते हैं, नहीं, फिर ये देखना चाहिए कि वो जंग की हालत थी, अमन की हालत में क्या उन्होंने ऐसा किया नहीं, तो फिर हम इससे ये जवाब अपनी अमन की हालत में नहीं ले सकते। दूसरी ये बात आप यहाँ पे देखते हैं कि जंग हो रही है लेकिन औरतों ने जंग में लड़ाई नहीं की है, बल्कि उन्होंने साइड के दूसरे काम किए, और इसी से हमें फिर ये मिलता है कि औरतें नर्स बन सकती, नर्स का काम कर सकती हैं, औरतों को देख सकती हैं। हम उसमें हजरत साद बिन मुआज की भी जो शहादत हुई थी और जिनको जख्म लगा था, हम देखते हैं कि मस्जिद नबी में उनका कैंप लगाया गया था, वहां पे उनकी देखभाल एक औरत ही कर रही थी, एज अ नर्स कर रही थी। तो हम देखते हैं कि औरतों का किरदार इसमें हमें मिलता है, जो ऐसे हालात कोई हों जंग के तो फिर उनमें औरतें भी साथ आदमियों के काम करने में कोई हर्ज नहीं है इस चीज में, मगर हाँ दोनों की कामों में फर्क होगा, दोनों के रोल्स में फर्क होगा। ठीक है, हम यहाँ पे एक कपल को देखते हैं जो कि बहुत आगे आगे है। वो कौन सा कपल है, किस कपल का आपको पता चलता है कि मियाँ बीवी दोनों बहुत आगे हैं? शनाशा आप बताएंगी?
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ابو طلحہ رضی اللہ عنہ اور اس کی بیوی ام سلیم رضی اللہ عنہ.
اللہ دونوں اور کیا کر رہے تھے؟
جی ابو طلحہ بھی اس جنگ میں شریک تھے. لڑائی کے موقع پر وہ نبی کریم صلی اللہ علیہ وسلم کی ڈیفینس میں کام کر رہے تھے, اور ان کی بیوی جو تھی حضرت عائشہ رضی اللہ عنہ کے ساتھ مرہم پٹی اور ان چیزوں میں لگی ہوئی تھی, پانی لا رہی تھی اپنے کمر پہ.
دیکھیں اب یہاں پہ ہمیں ملتا ہے, حضرت ابو طلحہ کا بھی ملتا ہے کہ وہ زبردست تیر انداز تھے اور وہ آپ صلی اللہ علیہ وسلم کا دفاع کرنے میں مشغول تھے, اور بیوی بھی یعنی پوری فیملی ایک طرح سے سمجھ لیں. یہ حضرت جو ام سلیم تھی نا, یہ بڑی عمر کی تھی, آپ صلی اللہ علیہ وسلم کبھی ان کے گھر میں جا کے آرام بھی فرما لیا کرتے تھے, اور یہی وہ صحابیاں ہیں جنہوں نے آپ صلی اللہ علیہ وسلم کا پسینہ بھی ایک ڈبیا میں رکھا ہوا تھا اور خوشبو کے طور پہ استعمال کرتی تھیں. تو ان کے بڑا فضائل آتے ہیں. انہوں نے ہی اپنے بیٹے انس رضی اللہ تعالیٰ عنہ کو آپ صلی اللہ علیہ وسلم کے پاس خدمت کے لیے چھوڑا ہوا تھا کہ آپ صلی اللہ علیہ وسلم کی خدمت کریں. 10 سال تک حضرت انس نے آپ صلی اللہ علیہ وسلم کی خدمت کی تھی, اور ان سے بہت ساری روایات بھی ہم دیکھتے ہیں. یہی روایت بھی حضرت انس نے بیان فرمائی ہے, اور بھی بہت ساری ہم نے پڑھی ہیں. تو یہ انہی کے بیٹے ہیں. اب دیکھیں بیٹے حدیث روایت کر رہے ہیں, یہ ان کے اسٹیپ فادر ہیں ابو طلحہ, لیکن ابو طلحہ دیکھیں باپ تو ہوئے نا, تو ایک تیر اندازی کر رہے ہیں, اور حضرت ام سلیم جو ہیں وہ کیا نام ہے اس کا مرہم پٹی کر رہی ہیں یا پانی لے کر آ رہی ہیں, یہ کام کر رہی ہیں. اور ایک حضرت ام سلیم کی اور بات بتاؤں, حضرت ابو طلحہ نے جب رشتہ بھیجا تھا ان کا, تو انہوں نے کیا اپنا مہر رکھا تھا کہ آپ اسلام لے آئیں, یہی مہر ہے میرا, یہ اس فیملی کی بات ہے. اچھا جی, اب کس سے سوال نہیں ہوا میرے سے؟ جی شکیلہ آنٹی, آپ بتائیں گی کہ غزوات آپ صلی اللہ علیہ وسلم نے اپنی زندگی میں کتنے غزوات میں حصہ لیا؟ جی
شکیلہ,
علیکم السلام و رحمۃ اللہ. جی
آپ نے کل 9 غزوات میں آپ نے حصہ لیا
تھا. آگے کی روایت میں تو ہمیں 19 بھی آتا ہے, اور پھر اس کے بعد 16 بھی آتا ہے, پھر تو بہت سارے آتے ہیں 9 کے علاوہ بھی.
جی ہاں بیٹا, میں نے غلط کہا, 19 آتے ہیں, اور یہ تو وہ سلمہ بن اقوا جو تھے انہوں نے 9 غزوات میں شرکت کی تھی. مجھے
جی, تو پھر یہ کیسے ہے جی؟ شہادی آپ بتائیں گی؟
جی
جی
کیا جی,
کہ آپ صلی اللہ علیہ وسلم نے کتنے غزوات میں حصہ لیا تھا؟
نبی کریم صلی اللہ علیہ وسلم نے پورے غزوات تو 29 بھی ہے, 27 19 میں
جی وہ بھی ہیں. تو کیوں فرق کیوں ہے؟
فرق یہ ہے کہ یہ شمار میں اختلاف ہے, کہ کوئی کہتے ہیں کہ یہ فتح مکہ کے ساتھ جو حنین ہوا تھا اور طائف ہوا تھا ان کو 1 شمار کرتے ہیں, اور کوئی ان کو 3 شمار کرتے ہیں. اسی طرح ایک بدر والے میں ہے کہ اس میں بھی بدر والے میں بھی 3-4 ہیں, اور اسی طرح اس میں بھی ہے خندق اور احزاب کے بعد جو بن قریظہ ہے اس کو 1 شمار, ایک ہی سفر میں شمار کرتے ہیں. اسی وجہ سے ان میں ذرا اختلاف ہے شماریات میں.
ویری گڈ, شاباش. یعنی کیوں ڈفرینٹ روایات ہیں, کیا مسئلہ ہے اس میں؟ انسان پڑھ کے کنفیوز ہوتا ہے کہ اتنی ساری الگ الگ روایات, الگ الگ غزوات کے نمبر کیوں دیے گئے ہیں. تو اس میں یہ ہے کہ ایک سفر میں 1 سے زیادہ اگر غزوات ہوئے تو پھر بعض صحابہ نے ان کو 1 ہی شمار کیا, بعض نے ان کو الگ الگ شمار کیا, چھوٹے چھوٹوں کو بھی الگ الگ غزوہ کہہ کے شمار کیا, اس لیے بعض نے 29 کہے, بعض نے 19 کہے, بعض نے اس طرح, اور بہت ساری روایات ہمیں ملتی ہیں. تو اس کی وجہ یہ ہے, ورنہ ایسا کوئی نہیں ہے کہ کیا کسی نے غلط بات کی اور کسی نے صحیح کی ہے, ایسی بات نہیں ہے. تو اس لیے یہ ہمیں الگ الگ روایات ملتی ہیں. اس کے علاوہ ہم نے غزوہ ذات رقا کا پڑھا, میرے خیال میں میرے سب سے ہی میں نے پوچھ لیا ہوا ہے, شاید میرے خیال کوئی بھی نہیں رہ گیا. اگر کوئی ہیں تو مجھے بتائیں, یہاں پہ لائیو براڈ کاسٹ پہ بتا دیجئے کسی کا نام رہ گیا ہے. اچھا کلاس سٹارٹ ہو گئی ہے, ٹھیک ہے, انشاءاللہ تعالیٰ پھر ہم کلاس کی طرف جاتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.